الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آج ہم سورہ البقرہ میں 214 نمبر آیت سے شروع کریں گے. پیچھے بات یہ چل رہی تھی کہ جو امت ہے وہ ایک تھی اور اللہ تعالیٰ نے یہ چاہا کہ وہ ایک ہی رہے, تو اس لیے جب اختلافات پیدا ہوتے ہیں یا مسائل پیدا ہوتے ہیں تو ان کے حل کے لیے کوئی چیز موجود رہے. اس کے لیے اللہ تعالیٰ نے انبیاء کو بھیجا تھا تاکہ امت جو ایک ہے وہ ایک ہی رہے, لیکن اس کے باوجود لوگوں نے آپس کی ضد کی وجہ سے اختلافات کیے, اور ان اختلافات میں جو معاملات ہوتے ہیں وہ اس وجہ سے ہوتے ہیں کہ لوگ اپنے ذاتی معاملات اس طرح کی چیزیں چھوڑنے کو تیار نہیں ہوتے. کبھی دنیوی فائدے سامنے ہوتے ہیں, کبھی تکبر, کبھی انا, کبھی کچھ اس طرح کی چیزیں رکاوٹ بنتی ہیں. تو اور نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں خاص طور سے ذرا سخت قسم کے معاملات ہو رہے تھے, تو آزمائشیں بھی سخت تھیں. اس لیے بہت سارے لوگ اس وجہ سے ایمان نہیں لا رہے تھے کہ کیا ہم نبی کریم صلی اللہ علیہ وسلم پر ایمان لا کر ان مشکلات کو خود دعوت دے لیں جو صحابہ پہ اتر رہی تھیں, خاص طور سے ہجرت سے لے کر اس کے بعد. ہجرت سے پہلے ہی بڑی چیزیں سخت تھیں, اس میں واضح سی بات ہے کہ جو حضرت بلال کے ساتھ ہوا, جو حضرت حارث کے ساتھ, یاسر کے ساتھ ہوا, وہ ساری چیزیں ہمیں رضی اللہ تعالیٰ عنہ وہ ہمارے سامنے ہیں. اب اس میں یہ انسانوں کے ساتھ معاملہ ہوتا ہے کہ وہ سمجھتے ہیں کہ اللہ تعالیٰ کے ساتھ بھی ہم معاملات آسانی سے کر لیں گے, اور بس اللہ تعالیٰ کی باتیں زبانی کہہ کر کلمہ پڑھ کے سمجھیں گے کہ جنت میں چلے جائیں گے. تو اللہ تو علام الغیوب ہے, دلوں کی حالات بھی جانتا ہے, اور اللہ کو معلوم ہے کہ کون ایمان والے ہیں, کون منافقت والے ہیں, کون کیسے ہیں. تو آج کی جو آیات ہیں وہ اسی پہلو کو زیر بحث لا رہی ہیں کہ یہ خیال نہ کرو کہ بس کلمہ پڑھ کے تم جنت میں چلے جاؤ گے. تو فرمایا حسب تم ان تدخل الجنت ولما یاتکم مثل الذین خلو من قبلکم مستهم الباساء والضراء وزلزلوا حتى يقول الرسول والذین آمنوا معه متى نصر اللہ الا ان نصر اللہ قریب. تو اب یہ اس بات, اس آیت پر ہم تھوڑی بات پچھلی دفعہ بھی کر چکے ہیں تو بات کو جوڑنے کے لیے, تو اب یہ جو بات کہی گئی کہ تم یہ خیال کرتے ہو کہ جنت میں چلے جاؤ گے جبکہ اس سے پہلے لوگوں پر جو مصیبتیں آئیں وہ تم پر نہیں آئی ہیں, ان کو باسا اور ذرا نے یعنی جنگ جیسی مصیبتوں نے اور نقصانات نے گھیر لیا اور وہ ہلا مارے گئے, یہاں تک کہ رسول اور اس کے ساتھی کہہ اٹھے کہ اللہ کی مدد کب آئے گی. تو اب اس میں دائرہ کے جو لوگ ایمان کو آسان چیز سمجھتے ہیں ان کو یہ بتایا گیا کہ ایسا نہیں ہے, تمہیں کچھ مشکلیں بھی سہنی ہیں, جنگیں بھی کرنی پڑیں گی. اب اس بات کو سامنے رکھی جو پچھلی دفعہ بھی واضح کر دی تھی میں نے, اگلے جو دو موضوعات ہیں وہ اسی سے جڑے ہوئے ہیں. جنگ کے لیے پرانے زمانے میں بھی اور آج بھی خرچہ کرنا پڑتا ہے, لیکن پرانے زمانے میں یہ ہوتا تھا کہ مجاہد کو خود خرچہ کرنا پڑتا تھا, اس لیے اس کو مال غنیمت میں حصہ بھی دیا جاتا تھا کہ گھوڑا بھی اس کا ہونا ہے, تیر بھی اس کے ہونے ہیں, تلوار بھی اس نے لینی ہے. تو سارا خرچہ جو جنگ کا ہوتا تھا وہ مجاہد کو کرنا پڑتا تھا, اور جو اس قابل نہیں ہوتے تھے لیکن لڑنے کا, اس کے لیے کچھ اور لوگ تعاون کرتے تھے. تو اب جو جنگیں نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں ہوئیں ان کی بھی صورتحال یہی تھی کہ لڑنا ہے تو خرچہ بھی کرنا ہے اور جان بھی خطرے میں ڈالنی. تو اب ذہن میں رکھیے کہ تم اس کے بغیر جنت میں خیال کرتے ہو کہ اس کے بغیر جنت میں چلے جاؤ گے کہ اس طرح کی مصیبتیں تم پر نہیں آئیں جو پہلوں پر آئی ہیں. تو اس پہلی مصیبت کا ذکر یہ ہے کہ تمہیں خرچ بھی کرنا پڑے گا. خرچ کرنا پڑے گا تو سوال ذہنوں میں آتے تھے, منافقین یہ باتیں سجاتے تھے آ کر, بلکہ اپنی مجلسوں میں بھی تبصرے کرتے رہتے تھے کہ جی نبی کریم صلی اللہ علیہ وسلم تو ہر موقع پر جنگ پیدا کر دیتے ہیں, پھر پیسے ہی مانگتے ہیں. تو اس لیے سوال اب پوچھا جا رہا ہے کہ یا سلونا کا ماضا ینفقون, کہ یہ تم سے پوچھتے ہیں یعنی نبی کریم صلی اللہ علیہ وسلم سے پوچھتے ہیں کہ یہ کتنا خرچ کریں. اس کا ایک ترجمہ یہ بھی کہا جاتا ہے کیا خرچ کریں, اور ایک یہ بھی کہ کتنا خرچ کریں. آگے جواب سے معلوم ہو رہا ہے کہ یہاں ماذا کتنے کے معنی میں ہے, کیا کے معنی میں نہیں ہے. تو پوچھتے ہیں تم سے کہ کیا خرچ کریں, یعنی کتنا خرچ کریں, کیا کیا خرچ کر ڈالیں. کبھی عہد ہو جاتی ہے, کبھی بدر ہو جاتی ہے, کبھی کچھ ہو جاتا ہے. کل تو فرمایا ان سے کہہ دو ما انفقتم من خیر فللوالدین والدین والاقربین والیتام والمساکین وابن السبیل, کہ جو کچھ بھی تم خرچ کرتے ہو تو وہ کہیں ادھر ادھر نہیں جاتا. ایسا نہیں کہ نبی کریم صلی اللہ علیہ وسلم خود اپنی ذات پہ خرچ کر لیتے ہیں, وہ تمہارے اپنے والدین کے لیے, رشتہ داروں کے لیے, یتیموں کے لیے, مسکینوں کے لیے اور مسافروں کے اوپر خرچ ہوتا. ایسا نہیں ہے کہ کوئی اکیلا آدمی لے جاتا ہے اور کھا پی جاتا ہے, ایسا نہیں ہے. اب یہ پہلا جواب جو دیا ہے وہ اس لیے دیا ہے کہ انسانوں کی جو نفسیاتی کمزوری ہے کہ جی ہم پیسے دے رہے ہیں تو فائدہ کیا جی اس کا, کہاں جائے گا جی, کیا لگے گا. تو پہلی بات یہ کہی کہ یہ ان لوگوں کے لیے ہے. اب یہ جنگ کے سیاق و سباق میں بھی ٹھیک ہے اور ویسے بھی ٹھیک ہے. جنگ کے سیاق و سباق میں اس لیے کہ بھائی یہاں پر تمہارے بال بچے رہتے ہیں, بہن بھائی رہتے ہیں, رشتہ دار رہتے ہیں, تو ان کی حفاظت ہونی چاہیے, ان کے لیے ایک نظام زندگی جو چل رہا ہے وہ چلتا رہنا چاہیے, مسافر محفوظ رہنے چاہیے, کاروبار کرنے والے قافلے جاتے ہیں آتے ہیں ان کو محفوظ رہنا چاہیے. اور دوسرے پہلو سے بھی جواب ہے کہ جو ہم اللہ کی راہ میں خرچ کرتے ہیں تو وہ جاتا کہاں ہے, کوئی اللہ تعالیٰ تھوڑے کھا جاتے ہیں, وہ تو لوگوں پر ہی استعمال ہوتا ہے. اس میں ہمارے رشتہ دار ہیں, فرض کر لیجیے آج ہم زندہ ہیں تو ہمارے بچوں کے والی وارث بنے ہوئے ہیں, لیکن کل فوت ہو جائیں, بچے چھوٹے ہوں تو کون سنبھالنے والا. تو معاشرے کے یہی لوگ سنبھالیں گے جو اللہ کی راہ میں خرچ کر رہے ہوتے ہیں. تو اس پہلو کو یہاں نمایاں کر دیا تاکہ یہ بات سمجھ میں آ جائے کہ جو انفاق ہو رہا ہے وہ کوئی ایسا نہیں ہے کہ دوسرے مذاہب جہاں پر دیوتا ہوتے ہیں یا پروہت ہوتے ہیں ان کے اوپر خرچ ہو رہا ہوتا ہے. اسلام کا تو نظام ہی یہی ہے کہ وہ لوگوں لے کر لوگوں کو دیا جاتا ہے, وہ آپ کے عزیز بہن بھائی رشتہ داروں کے اوپر کام آ رہا ہوتا ہے. آگے فرمایا وما تفعلوا من خیر فإن اللہ به علیم. اب یہ دوسری پہلا میں اس کو نیگیٹو انداز میں اگر بیان کروں تو یہ کہ نفسیاتی جو خلجان تھا اس کو دور کیا ہے کہ بھئی پیسے کہیں غلط جگہوں پہ استعمال نہیں ہو رہے, صحیح جگہوں پہ استعمال ہو رہے ہیں اور تمہارے اپنے ہی عزیزوں کے کام آنے ہیں. تو پہلا ذہنی خلجان کا, دوسرا جو ہے وہ ایمان والوں کی اور نیکی کرنے والوں کی تسلی کا جملہ ہے کہ جو بھی تم نیکی کرو گے تو اللہ تعالیٰ اس کو واقف ہے. اللہ تعالیٰ واقف ہے اس کا مطلب یہ ہوتا ہے کہ وہ ضائع نہیں جائے گی, یعنی وہ چیزیں ضائع نہیں جائیں گی. اللہ کے علم میں ہے تو لازماً اجر ملے گا, اور اگر تم نے صحیح نیت سے کیا ہوگا تب بھی, اور اگر بری نیت سے کیا ہوگا تب بھی اس کا جو بھی جزا ملنی ہے, سزا ملنی ہے وہ مل جائے گی. تو اس لیے یہ جو انفاق کے بارے میں جو سوال تھا اس کا پہلا بنیادی جواب دے دیا. سوال اٹھا تھا قتال سے, قتال کے لیے خرچ کرنا پڑے گا, جواب اس کا ایک جامع پہلو سے دے دیا کیونکہ سوال ایسا تھا کہ کتنا خرچ کریں جی. تو جب تک یہ یتیم لوگ موجود ہیں, والدین موجود ہیں, اقربین موجود ہیں, خرچ ہوتا رہے گا. تو کتنا خرچ کرے گا جواب ہو گیا. آگے اسی کے پہلو سے چونکہ جہاد کے حوالے سے بات ہو رہی تھی تو آگے بات جہاد کی طرف بڑھ گئی, لیکن دو اصولی جواب دے کر کہ جب تک یہ لوگ موجود ہیں, والدین, اقربین, یتامہ, مساکین, مسافر, ان کے اوپر خرچ ہوتا رہے گا, یہ قیامت تک سلسلہ چلتا رہے گا. لیکن خرچ کن پہ ہو رہا ہے؟ تمہارے ہی اپنے لوگوں پر, کوئی بیگانوں پر نہیں ہو رہا. یا اللہ تعالیٰ نہیں کھا پی جاتے, یا محمد عربی صلی اللہ علیہ وسلم نہیں کھا پی جاتے. اور جو تم خرچ کرتے ہو اللہ جانتا ہے, یہ دوسرا تسلی دے دی کہ تمہارا کوئی عمل بھی ضائع نہیں جائے گا, اگر نیک نیتی سے کرو گے تو لازماً اجر ملے گا. آگے فرمایا وہ کتب علیکم القتال, تمہارے اوپر جنگ فرض کر دی گئی ہے. وہو کرہ لکم, اور یہ بڑا ہی کرہن والا کام ہے. کرہن جو ہے یہ عربی زبان کا بہت بڑا لفظ ہے. دو لفظ عربوں کی قدیم زمانے میں دور جاہلیت میں دو لفظ بہت اہمیت رکھتے ہیں, ایک مکرمہ اور ایک کرہن یا مکروہ کا لفظ. ہمارے بعد میں جو اسلامی لٹریچر ہے اس میں تو مکروہ کچھ اور معنی اختیار کرتا چلا گیا, صرف ناپسند کے معنی میں رہ گیا. یا ناگوار کے معنی میں، ناپسندیدہ کے معنی میں رہ گیا، لیکن عربی زبان میں ہر اس کام کو کہتے ہیں جو شدید مشکل ہو لیکن بڑے لوگ اس کو کر سکتے ہیں. قرآن کا اصل مطلب یہ ہے کہ بڑے لوگ کر سکتے ہیں، بہادر لوگ اس کو سنبھال سکتے ہیں، بہادر لوگ اس کو، بڑے حوصلے والے جگر والے لوگ جو ہیں وہ اس طرح کے کام کرتے ہیں، اور جو بزدل لوگ ہوں گے، کمزور لوگ ہوں گے، وہ کرہن جیسے کاموں کو، مکروہ کاموں کو، مکروہتن صحیح لفظ بولنا چاہیے، مکروہتن جیسے کاموں کو وہ اٹھانے کو تیار نہیں ہوتے. تب قتال کے اندر لوگوں نے ہمارے زیادہ تر ترجمہ ناپسند کا کر دیا ہے، ناگوار کا کر دیا. اصل مطلب یہ ہے کہ تمہارے اوپر قتال کو فرض کر دیا گیا ہے، اور یہ ان ناگوار کاموں میں سے ہے جو حوصلہ مند لوگ کیا کرتے ہیں، ہلکے پھلکے لوگ نہیں کیا کرتے اور اس کی مشقت میں پڑھنے کو تیار نہیں ہوتے. ٹھیک ہے، یہ اب قتال کی اہمیت بھی واضح کر دی اور اس کا ناگوار ہونا بھی واضح کر دیا کہ ہے یہ بڑے حوصلے والے لوگوں کا کام، لیکن مجھے لگ رہا ہے کہ تمہارے لیے یہ ناگوار ہو رہا ہے. تو اب اوپر جو بات تھی ہم حسب تم، اس میں دو چیزیں سامنے آ گئیں، اللہ کی راہ میں خرچ کرنا، اللہ کی راہ میں جنگ کرنا. تو تم یہ خیال نہ کرو کہ ایسے ہی جنت میں لے جائے جاؤ گے جب تک کہ جنگ نہ کرنی پڑے، جب تک کہ یہ نہ کرنا پڑے. یہ مصائب سامنے آئیں گے، اور جو پیچھے مصائب گزرے ہیں ان کا میں پچھلے دفعہ حوالہ دے چکا ہوں، ان میں یہ ہے کہ بغین بینکم ہوگی، یہودی آئیں گے، اعتراض کریں گے، تمہیں نیچا دکھانے کی کوشش کریں گے، تمہیں ذلیل کرنے کی کوشش کریں گے، مذاق اڑائیں گے. پیچھے تمسخر کا بھی ذکر ہوا ہے، یہ سب کچھ ہوگا. اس سب کچھ کے بعد اگر تم ثابت قدم رہتے ہو تو اس لیے بچو گے. آگے اس لیے آگے چل کر ارتداد کا بھی ذکر آئے گا کہ یہاں جس زمانے میں یہ آیتیں نازل ہو رہی ہیں، لگتا ہے کہ مسلمانوں پر بہت زیادہ دباؤ ہے، بہت زیادہ دباؤ شدید قسم کا. اس دباؤ میں یہ آیتیں نازل ہو رہی ہیں. وہ دباؤ کیا کیا ہیں؟ نبی کریم صلی اللہ علیہ وسلم کے خلاف سازشیں، مسلمانوں کے خلاف سازشیں، اس طرح کے تبصرے، اس طرح کے بہانے، پھر قریش مکہ کی اور یہودیوں کی ملی بھگت سے ہونے والی جنگیں، یہ سارا کچھ یہاں پر پس منظر میں موجود ہے. تو فرمایا کہ تمہارے اوپر جہاد فرض کر دیا گیا ہے. کتبہ کا لفظ ہم پہلے بھی بات کر چکے ہیں کہ یہ قانون لکھنے کے معنی میں استعمال ہوتا ہے، اس لیے اسی سے جب لفظ الکتاب بنتا ہے تو اس کا مطلب بھی قانون شریعت ہوتا ہے. کتاب صرف کتاب کے معنی میں نہیں ہوتی، جیسے ہمارے سب آیتوں کے نیچے کتاب آ جائے گا تو کتاب ہی ترجمہ کر دیتے، نہیں، وہاں قانون کا ترجمہ بھی بعض جگہوں پر کرنا پڑتا ہے. تو تمہارے اوپر قانون بنا دیا گیا ہے تمہارے لیے قتال کا، لیکن وہ تمہارے لیے مکروہ ہے، یعنی ناگوار لیکن بڑے حوصلے والوں کا کرنے کا کام ہے. وہ آسان تکرہ شیئن، ایک چیز کو تم ناگوار، ہو سکتا ہے کہ ایک چیز کو تم ناگوار سمجھو، وہ ہوا خیر النکم، جبکہ اس میں تمہارے لیے بہتری ہو. یہ عربوں کا مانا ہوا اصول ہے کہ جتنے مکروہ ہیں اگر بہادر لوگ اس میں سے گزر جائیں تو وہ نہ صرف ان کی پختگی کا باعث ہے بلکہ قوم ملت کے لیے فائدہ ہوتا ہے. یہ ان کی مانی ہوئی بات تھی. قرآن مجید نے اسی مانی ہوئی بات کو یہاں اشارہ کر دیا، لیکن اسلوب بدل کر. ان کا صرف یہ ہوتا تھا کہ بہادری ثابت ہو جائے گی، قوم قبیلہ بچ جائے گا، تو اللہ تعالیٰ نے اس کو اصولی رنگ دے دیا کہ ہو سکتا ہے کہ ایک چیز تمہیں ناگوار ہو لیکن وہ تمہارے لیے بہتر ہو. وہ آسان تو ہب شعین و ہوا شر القم، اور یہ ہو سکتا ہے کہ تم ایک چیز کو پسند کرو، چاہو، لیکن وہ تمہارے لیے بری ہو. یہ اصول دین کے سارے ہی اصولوں کے بارے میں، بلکہ زندگی کے سارے ہی اصولوں کے بارے میں ہم اس اصول کو اختیار کر سکتے ہیں سارے ہی کاموں کے بارے میں. دنیا میں جتنی بھی مصیبتیں، مشکلیں، ناگوار کام ہمارے ذمے آتے ہیں، اس میں ہمیں بعض اوقات شادی غلط جگہ ہو گئی، بعض جگہ کاروبار غلط ہو گیا، بعض اوقات یہ کہ بہن بھائی ایسے مل گئے کہ سمجھ نہیں آ رہی کہ بہن بھائی بھی ہیں کہ نہیں ہیں، دوست ایسے مل گئے، ماحول ایسا بن گیا، بچپن ہی میں یتیم ہو گئے، گھر سے نکال دیا چچا تایا انہیں. یہ سارا کچھ مکروہ ہوتا ہے، آدمی کے لیے ناپسندیدہ ہوتا ہے. لیکن خدا کی میزان میں وہی یتیم بچہ جس کو گھر سے نکال دیا جائے، یا باپ والا بچہ بھی، تو حضرت یوسف کی طرح ہوتا ہے عزیز مصر بننے کے لیے پروگرام، تو وہ اللہ ہی بہتر جانتا ہے کہ اس کے لیے کیا خیر اس میں رکھا ہوا ہے. لیکن ہم کیا کرتے ہیں؟ ناراض ہو کر بیٹھ جاتے ہیں، غصے میں آ جاتے ہیں، خدا سے شکوہ کرنا شروع کر دیتے ہیں. تو ہو سکتا ہے کہ کنویں میں پھینکنا عزیز مصر بننے کا پروگرام ہو، और हज़रत यूसुफ जो है वो कुड़ते रहते कोई भले का काम ना करते, वहाँ जाकर भी ज़िद्दी बच्चे की तरह फिरौनियों को तंग करते मिस्र के लोगों को, तो हो सकता है कि वो नापसंदीदे लोगों में शुमार होते, कुछ भी ना होता, लेकिन उनका सब्र, उनका अच्छा रवैया, उनका अखलाक, उनका दयानतदारी, उनकी समझदारी, वो सारी चीज़ें उनको आहिस्ता आहिस्ता तरक्की देती चली गई। वो अपने जेल में भी मकबूल आदमी होंगे, वो अपने अजीज मिस्र के घर में भी, और जब बादशाह के पास गए तो वो भी मुतासर हो गया। तो अगर खुदा की मीज़ान के लिहाज से देखें इस दुनिया को, तो हमें ये तरीका इख्तियार करना है कि हर नागवार चीज़ को इसी मानी में लेना है जिस मानी में अल्लाह ताला ने यहाँ बयान किया, कि वो हो सकता है कि जिसको तुम नागवार समझ रहे हो तुम्हारे लिए बेहतर हो, और जो तुम चाहते हो कि वो हो जाए वो हो सकता है तुम्हारे लिए बुरी हो, यह अनमुमकिन है। तो सारी दुनिया का प्रोग्राम अल्लाह ने बनाया हुआ है, मैंने और आपने नहीं बनाया हुआ। तो सारे के सारे प्रोग्राम का असल हदफ खैर है, सारे प्रोग्राम, खा उसमें मौत किसी की हो, खा किसी को चोट लग रही हो, खा शदीद बीमारी किसी को आ रही हो, कारोबार डूब रहा हो, हर चीज़ का हदफ वो खैर है, क्योंकि खुदा खैर, वो बातिल नहीं है, वो नाकिस नहीं है, उसने कोई बुरा फैसला नहीं करना है। और मैं ये जुमला बोला करता हूँ कि अल्लाह ताला हमारा दुश्मन नहीं है, वो हमारा रब है, मालिक है, आका है, पालनहार है, रहमान और रहीम है, अजीज़ुल हकीम है, उसने ये दुनिया बनाई है, ऐसा नहीं कि वो कोई हमारा दुश्मन है जिसने दुनिया भेज दिया। अब अजीज़ुल हकीम और अलीम व खबीर और रऊफ़ुन बिलेबाद हस्ती की तरफ से जब कोई मुश्किल चीज़ आती है तो बुरी कैसे हो सकती है, नामुमकिनात में से। मसलन हमारे वाले साहब उठ के पढ़ो, वो सुबह सुबह जगा देते थे, रात को वालदा भी, तो वो क्या हमारे साथ बुराई कर रही होती थी? उस वक्त पढ़ना बुरा लगता था कि क्या हर वक्त मुसीबत डाली हुई है, पढ़ो, लेकिन बाद के वक्तों ने साबित किया कि उनकी खैर खा ही थी। तो ऐसा ही यहाँ पर वाजे रहना चाहिए कि अल्लाह ताला भी जिस तरह माँ कहती थी पढ़ो सुबह सुबह उठ के स्कूल जाओ, डंडे खाने हैं तब भी जाओ, मार पड़नी है तब भी जाओ, वो खैर खाही कर रही थी, ऐसा ही अल्लाह ताला भी जब हमें किसी मुश्किल में डालते हैं, खा किताल जैसी मुश्किल हो या कारोबार की मुश्किल हो या कोई हो, वो डालते हैं तो हमारे लिए उसमें बेहतरी छुपा के रखी होती है। अगर कोई माँ ये चाहे कि उसका बेटा गिर ना जाए बचपन में, साल डेढ़ साल की उम्र जब चलना सीखता है बच्चा, और वो उसको ज़मीन पर भी ना उतारे, बिस्तर पर रखे, बांध के रखे कहीं नीचे ना गिर जाए, तो सारी ज़िंदगी चलना नहीं सीख सकता। उसको गिरने के लिए मौके देने हैं, उसको चोट लगने देनी है, तब वो चलना सीखेगा। तो वो माँ समझदार है, खैरखा है, जो साल डेढ़ साल के बच्चे के गिरने के लिए तैयार हो जाए, उसको चोट लगने को बर्दाश्त करने को तैयार हो जाए, और उसको चलने की मशक करवाए और वो चलने लग जाए, ये खुदा है। वो भी 70 माओ जितना मेहरबान है, तो वो भी जब चोट लगने के लिए हमें छोड़ता है कहीं पर, तो वो हमारी बेहतरी के लिए होता है। बेहतरी कई है, मैंने एक किताब भी लिखी हुई है हम पर मुश्किलें क्यों आती हैं, और अवेलेबल है, फ्री नेट पे पढ़ सकते हैं। तो वो उसमें बेहतरियाँ कई हैं, गुनाह जड़ रहे होते हैं, आला वसाह पैदा हो रहे होते हैं, सब्र पैदा हो रहा होता है, ताकत पैदा हो रही है, जहानत पैदा हो रही होती है, समझदारी पैदा हो रही होती है, हर मुश्किल हमारे साथ ये सारे काम कर रही होती है। मैंने कोई 14-15 के करीब चीज़ें लिखी हैं उसमें, कुरान मजीद से, बाहर से नहीं, तो वो सारी चीज़ें हमारे अंदर हर मुश्किल पैदा कर रही होती है। सियानापन, समझदारी, सब्र, आला वसाफ, अखलाक का इम्तहान, हमारी जो भी कुव्वतें हैं उनको। मैं एक और मिसाल दिया करता हूँ कि अगर दुनिया में बीमारियाँ ना होती तो हमारी इंसानों की तरक्की का एक बहुत बड़ा बाब जो मेडिसिन की दुनिया में हुआ है वो ना होता, बायोलॉजी वजूद भी ना आती अगर मैं और आप बीमार ना होते थे। पूरा बायोलॉजी, मेडिसिन, जो तिब का इल्म है और ये सारी चीज़ें हैं, ये वजूद में ना आती। वो आई इसलिए कि मैं बीमार होता हूँ, अब बीमार होता हूँ तो इलाज ढूंढा जाएगा, इलाज ढूंढा जाएगा तो मेरे जिस्म का मुताला भी होगा और दवाइयों का मुताला भी होगा, जड़ी बूटियाँ भी परखी जाएंगी, कौन सा बूटी जो है कौन सा फ़ायदा देती है। तो ये सारा कुछ इसलिए शुरू हुआ कि एक तकलीफ से, बीमारी से। मेरे और आपके पाँव अगर जानवरों की तरह होते, उसमें कांटे ना चुभते होते, तो हम जूता ना बनाते, घोड़े पर सवारी ना करते और आज जहाज ना बनाते। तो एक मुश्किल में अल्लाह ताला सारी चीज़ों का हल रख देते हैं। तो मुश्किलें इतनी कीमती चीज़ हैं कि हमें नागवार लग रही होती है, लेकिन इससे पूरी एक दुनिया वजूद में आती है। और अगर आप सारे कारोबार दुनिया में जितने भी हो रहे हैं उनका अगर जायज़ा लें, तो वो हमारी किसी न किसी ज़रूरत या हमारी किसी न किसी मुश्किल पर खड़े। भूख की मुश्किल, बीमारियों की मुश्किल, सफ़र की मुश्किल, इसके ऊपर सारा मदार है। तो इसलिए अल्लाह कह रहे हैं कि एक है असूली तौर पर सारी चीज़ें खैर हैं, एक है कि मेरे साथ जो चीज़ें हो रही हैं वो भी खैर हैं। तो फरमाया कि हो सकता है कि तुम्हें कोई चीज़ नागवार गुजरे, लेकिन वो तुम्हारे लिए बेहतर हो। तो अब किताल के बारे में जोड़ दीजिए इस बात को कि तुम, हो सकता है कि किताल तुम्हारे लिए एक नागवार काम लग रहा हो, लेकिन ये बड़े हौसले वालों के करने का काम है, इसमें यकीनन तुम्हारे लिए बेहतरी है। वल्लाहु यालमु व अंतुम ला तालमून। अब ये जाहिर है कि कुछ हकीकतें जो हैं वो अल्लाह ताला ही जानते हैं, और फरमाया कि तुम नहीं जानते हो। अब जो किताल का चूँकि हुक्म है यहाँ पर, उसके बारे में अल्लाह ताला ये फरमा रहे हैं कि हो सकता है कि किसी के जहन में ये बात हो कि सुलह सफाई से रहना चाहिए, जंग नहीं करनी चाहिए। अभी दावत देते हैं, उनको और समझाते हैं अभी, और वो हमला भी कर दें तब भी हमें छुप कर दिफा करना चाहिए, आगे से जवाब नहीं देना चाहिए। ये सारी बात हो सकती हैं, और हम सूरह अल बकरा के शुरू में इसको पढ़ भी चुके हैं कि पूरा एक ग्रोह था अहले किताब के अंदर जो यही प्रोग्राम रखता था कि किसी ना किसी तरह से मुसालियत कर ली जाए, आप हमें ईमान वाला समझ लें, हम आपको ईमान वाला समझ लें, अमन से रहते हैं, क्या हक और बातल की बात करनी और क्या कुफर इस्लाम की बात करनी। वो ठीक है, आप भी अहले ईमान, हम भी अहले ईमान। तो उसको पेश नज़र रखते फरमाया कि वल्लाहु यालम व अंतुम ला तालमून, अल्लाह जानता है और तुम नहीं जानते हो कि किताल में तुम्हारे लिए क्या बेहतरी रखी गई है। ये ज़ाहिर है कि जैसे मैंने पिछली दफ़ा भी अर्ज़ किया था कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की जंगें इस्लाम के एतबार से बहुत मुफीद रहीं, उसके उन जंगों के नतीजे में एक रियासत वजूद में आई, पूरे अरब के अंदर एक मुत्तहिदा रियासत बनी, उसके नतीजे में उम्मत इस काबिल हुई कि कुरान को भी महफूज कर सके और सुन्नत नबी को भी महफूज कर सके। ये सारा कुछ इस वजह से मुमकिन हुआ कि सियासी इकतदार हासिल हुआ सहाबा को और नबी अकरम सल्लम को। अगर सियासी इकतदार हासिल ना होता तो ये हिफाजत का काम उसी तरह नहीं होना था जिस तरह से हज़रत ईसा के मानने वालों का नहीं हुआ, हालांकि वो भी उतने ही मुखलिस मोमिन थे। अल्लाह ताला ने जिस शान के साथ उनका जिक्र किया, आगे भी करेंगे, पीछे भी गुजरा है, तो उससे अंदाज़ा होता है कि वो भी बहुत मुखलिस साथी थे, लेकिन वो इंजील की हिफाजत नहीं कर सके। क्योंकि जो ज़राए चाहिए होते हैं किसी चीज़ की हिफाजत के लिए, उसमें हुकूमत, सियासी इकतदार और इस तरह की चीज़ें शामिल थी। तो ये नतज निकले उसके, अल्लाह ताला को पता है कि मैंने क्या करना है। नबूवत ख़त्म हो रही है और नबूवत के खात्मे के बाद अल्लाह के दीन को महफूज रहना चाहिए। उस पूरे निज़ाम, उस पूरे तसव्वुर को सामने रख के अल्लाह ताला मामलात कुछ कर रहे हैं। लेकिन बाद में ये जंगें जो हैं ये इस्लाम के लिए एक आजमाइश भी बन गई। इस पहलू से कि बाद में मुसलमानों ने अपने लिए, बहुत सारे मुसलमान लीडरों ने अपने लिए रास्ता ये चुन लिया कि हम भी नौजबिल्ला नबी अकरीम सल्लम की शान रखते हैं, हम भी जिहाद करके जीतेंगे और एलाए कलमतुल्लाह करेंगे। और ये इसकी वजह से जिहाद की दो तीन चार पांच किस्में बना दी हमने। उसके बाद दूसरा मसला ये पैदा हुआ कि दौरे जदीद में आकर ये सवाल उठ गया कि अगर नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम हज़रत ईसा की तरह अल्लाह के रसूल थे तो उन्होंने तो जंग नहीं की थी, इन्होंने कैसे जंग कर दी। दूसरा मसला पैदा हो गया। और यह मैं बता चुका हूँ कि अल्लाह ताला ने पूरी दुनिया का डिज़ाइन इस तरह से किया है कि हर चीज़ को उठाकर देख लें, उसमें मुस्बत पहलू भी है, मनफी पहलू भी है, नेगेटिव पहलू भी है, पॉजिटिव पहलू भी है। मैं एक मेडिकल, बच्चों के ऊपर मेडिकल की चीज़ें पढ़ रहा था, तो उसमें मुहक्किक ने लिखा हुआ था कि बच्चा पैदा होते ही इस अमल का आगाज़ हो जाता है कि उसकी शरियानों में चिकनाई जमना शुरू हो जाती, पहले दिन का बच्चा और यह प्रोसेस शुरू हो गया। कायनात डिज़ाइन इस तरह से की गई है कि इसमें अगर आपकी अकल उलट जाए तो आप कुफर तक पहुंच जाते हैं। اور اگر آپ فطرت اور عقل کی روشنی میں ٹھیک رہیں تو آپ خدا تک پہنچ جاتے ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم کی سیرت طیبہ میں بھی اس طرح کے واقعات موجود ہیں کہ اگر آپ کا دماغ ٹیڑھا ہو جائے، اگر آپ بات غلط طریقے سے دیکھنا شروع کر دیں، اب نبی صلی اللہ علیہ وسلم جنگیں کر رہے ہیں، نبی کریم صلی اللہ علیہ وسلم نے ایک سے زیادہ شادیاں کر لیں، تو یہ آپ کی سوچ کا انداز اگر ایسا ہو گیا تو اب آپ غلط راستے پر چل پڑ سکتے ہیں. تو قرآن مجید، نبی کریم صلی اللہ علیہ وسلم، پوری کائنات، اس کا ڈیزائن دوہرا بنایا گیا ہے کہ اگر آپ کی دیکھنے کی آنکھ ٹھیک ہے، دیکھنے کا زاویہ ٹھیک ہے، تو آپ اس کے اپنے ایمان کو مضبوط پاتے ہیں، بلکہ اس میں ترقی ہوتی ہے. اور اگر آپ نے زاویہ نظر تبدیل کر لیا، غلط طریقے سے سوچنا شروع کر دیا، دنیا کو حقائق کی روشنی میں نہیں دیکھا، تو کام خراب ہونا شروع ہو جاتا. تو واللہ یعلم وانتم لا تعلمون، تو اس میں جو کچھ قتال ہو رہا ہے، اس میں اس وقت کے صحابہ کے بھی امتحان تھا، منافقین کا بھی امتحان تھا، بعد کی نسلوں کا بھی امتحان ہے جو ہم فیس کر رہے ہیں آج کل. یہ سارا کچھ اللہ جانتا تھا، اس وقت کے صحابہ نہیں جانتے تھے کہ ایک جنگ سے کیا ہونے والا ہے. میں نے چند چیزیں بیان کی ہیں، بے شمار چیزیں ہوتی ہیں. ایک واقعہ کائنات کے اندر ہوتا ہے تو اس کے بے شمار پہلو ہیں جو صرف خدا ہی جان سکتا ہے کہ ایک واقعہ ہونے سے کیا کیا کام ہو جائے گا، کیا کیا نتائج نکل آئیں گے. اس وقت کیا ہوا، جب بدر فتح ہوئی ہوگی تو آپ دیکھیے کہ ہرقل کو مسئلہ بن گیا ہے. وہ ابو سفیان کو بلا کے پوچھتا ہے کہ بھائی کیا ہو رہا ہے تمہارے علاقے میں. وہ کہتا ہے جی ایک نبی ہیں، انہوں نے اعلان کر دیا ہے، اور وہ جنگوں کا پوچھتا ہے کہ جنگیں کون جیت رہا ہے، سوالات کرتے ہیں. تو یہ کیوں مسئلہ پیدا ہو جاتا ہے؟ اس لیے کہ ایک واقعہ ہو گیا ہے، ایک حکومت بن گئی ہے مدینہ میں، اور ایک پرانے لوگوں نے جن کی پرانی حکومت تھی انہوں نے گرانے کی کوشش کی ہے، ان کو شکست ہو گئی ہے. یہ سب کچھ ہو رہا ہوتا ہے تو خود اللہ تعالیٰ جانتے ہیں، تم نہیں جانتے. یسألونک عن الشہر الحرام قتال فیہ، فرمایا کہ تم سے یہ سوال بھی کرتے ہیں کہ حرام مہینوں کے اندر جنگ کرنے کا کیا حکم ہے. اب ظاہر ہے کہ میں نے جیسے پہلے عرض کیا کہ پیچھے جنگ کا مضمون رواں دواں ہے، ساتھ ساتھ کچھ مسئلے اللہ تعالیٰ اٹھاتے جا رہے ہیں اور حل کرتے چلے جا رہے ہیں. تو اس میں اب قتال، اب ظاہر ہے کہ ایک ناگوار کام ہے. مجھے اگر حکم دیا جائے کہ بھائی چلو ابھی جنگ پہ جانا ہے، تو میں بھی کچھ سوال پوچھوں گا، کون سی جنگ، کہاں جانا ہے، کس نے کس لیے کرنی ہے، کرنے کی ضرورت بھی ہے کہ نہیں ہے، کیونکہ ناگوار لگ رہی ہے. اور اگر ناگوار نہیں لگ رہی تو پھر میں کوئی سوال نہیں پوچھوں گا. چنانچہ ناگوار لگ رہی تھی، پہلا سوال پوچھا گیا کہ کیا خرچ کریں، اس کا اللہ تعالیٰ نے اصولی جواب دیا. پھر سوال کیا گیا کہ یہ بڑی مشکل کام ہے جی، اس کو اللہ تعالیٰ نے تسلی دلا دی کہ ہے مشکل کام لیکن تمہارے لیے بہتر ہے. اب ایک اور بہانہ بڑا زبردست ہے کہ حرام مہینوں میں کیا کریں، جنگ کریں کہ نہ کریں. تو فرمایا کہ ان کو کہو کہ قتال فیہ کبیر، حرام مہینوں کے اندر جنگ کرنا کبیرہ گناہ ہے، چھوٹا عمل نہیں ہے، بہت سنگین عمل ہے، لیکن بعض اوقات کرنا پڑتا ہے. اب وہ پچھلے اس سوال کا بھی کوتبہ علیکم القتال میں ہوا، کرہ لکم میں جو بات تھی اس کو بھی سامنے رکھیے کہ سوال ذہنوں میں ہے کہ قتال کیوں کیا جائے، اور اب بیچ میں ساتھ اللہ تعالیٰ نے یہ سوال بھی لے لیا کہ حرام مہینوں میں کیوں کیسے کیا جائے، اس کا کیا حکم ہے. تو فرمایا کہ ان سے کہہ دو کہ ہاں یہ کبیرہ گناہ ہے، بہت بڑا گناہ ہے کہ حرام مہینوں کے اندر جنگ کی جائے. میں حرام مہینوں کے بارے میں بتا چکا ہوں، صرف وہ لوگ جو پہلی دفعہ درس سن رہے ہیں ان کے لیے، کہ چار مہینے تھے حج کے لیے تین، اور عمرے کے لیے ایک مہینہ جو حرام قرار دیا گیا تھا، جس میں پورے عرب میں امن قائم ہو جاتا تھا، شکار کرنے کی بھی اجازت نہیں رہتی تھی حاجیوں کو، عمرہ کرنے والوں کو، تو بالکل پوری طرح سے امن ہوتا تھا، تاکہ حاجی اور عمرہ کرنے والے آرام سے آئیں امن کے ساتھ، اور حج اور عمرہ کر کے امن کے ساتھ واپس چلے جائیں. حج چونکہ لمبا ہوتا تھا، اس میں اللہ تعالیٰ نے تین مہینے کا ٹائم دیا تھا، اور عمرے کے لیے رجب کا مہینہ مقرر کیا گیا تھا، تاکہ ان دنوں کے حج کے دنوں کے علاوہ بھی کوئی آنا چاہے تو وہ بھی امن کے ساتھ آ سکے. عمرہ سارا سال ہوتا تھا لیکن یہ خاص مہینہ مقرر کر دیا گیا تھا. اب ان مہینوں میں جن کو حرام قرار دیا گیا، اس میں جنگ کرنے کی اجازت نہیں. یہاں تک ہوتا تھا کہ غارت گری کرنے والے عرب قبائل اس مہینے میں چھٹی کرتے تھے، ان مہینوں میں وہ غارت گری چھوڑ دیتے تھے، उनका हालांकि पेशे ही गारदगरी होता था, काफिले लूटना, कबीलों के ऊपर हमला करके बच्चे और औरतें और सामान ले जाना, बस सिर्फ सामान ले जाते थे, बाकी किसी को कोई नुकसान नहीं पहुंचाते थे, तो लूट मार उनका पेशे लूट मार था, वो भी इन महीनों में अमन में आ जाते थे। चुनाचे एक अकेला आदमी भी बसरा से अरब में दाखिल होकर मक्का पहुंच सकता था, इतना अमन कायम हो जाता था। उसकी तरफ इशारा किया है कि इन हराम महीनों में जंग करना कबीरा गुनाह है, लेकिन वह सद्दुनन सबीलिल्लाह, अल्लाह के रास्ते से रोकना, वह कुफ्रन बही और अल्लाह का कुफर कर देना, वल मस्जिद हराम और मस्जिद हराम से रोक देना, व इखराजू अहले ही मिनहू और जो लोग इसके बासी थे इस घर के उनको यहाँ से निकाल देना, अकबरो इंदल्ला, ये हराम महीनों में जंग करने से भी बढ़कर बड़ा जुर्म है, बड़ा कबीरा गुनाह है। तो अब देखिए जरायम क्या हैं जो कुरैश मक्का कर रहे थे। फरमाया कि इस वजह से जंग करनी, तो ऊपर जो बात थी कि कोतिबा अलैकुमुल किताल, उसका भी जवाब दे दिया कि क्यों इतना अहम है जंग करने, क्यों तुम्हारे लिए फ़ायदा मंद है, और ये भी कि हराम महीनों में मैं क्यों इजाज़त दे रहा हूँ, दोनों की बात वाजे कर दी। अल्लाह के रास्ते से रोकना, ये अल्लाह ताला ने कई और मकामात पर भी कबीरा गुनाह करार दिया है। चुनाचे हमारी उम्मत ये हमेशा मानती रही है कि किसी को मस्जिद में आने से भी रोका नहीं जा सकता। अल्लाह के रास्ते से रोकना कि आप दरवाज़ा बंद कर दें कि इस मस्जिद में अहले हदीस नहीं आ सकते, देवबंदी नहीं आ सकते, बरेलवी नहीं आ सकते, ये कबीरा गुनाह है। और ये भी कबीरा गुनाह है कि कोई आदमी दीन की बात कर रहा हो तो आप उसका रास्ता रोक दें, उसको रोकने की कोशिश करें, उसको मारें, उसको पीटें। और कोई आदमी अगर अपना मसलक दुरुस्त करना चाहे तो उसको भी आप नहीं रोक सकते कि मैं जी पहले देवबंदी था, बरेलवी था, अहले हदीस था, मैं दूसरा कोई मसलक इख्तियार करने लगा, नहीं रोक सकते। इस तरह कोई अल्लाह की राह में इस्लाम समझ आ जाता है तो उसको आप नहीं रोक सकते कि मुसलमान हो। तो ये सारे काम मना हो जाएंगे, ये सब के सब कबीरा हैं। तो अल्लाह ने कहा कि हराम महीने में जंग करने से बड़ा जुर्म यह है कि अल्लाह के रास्ते से रोक दिया जाए। इससे आप अंदाजा लगा सकते हैं कि हराम महीने में जंग करना छोटा जुर्म है इसके मुकाबले में कि अल्लाह के किसी बंदे को दीन ईमान की बात करने से, दीन ईमान कबूल करने से रोक दिया जाए, जबरदस्ती की जाए, सताया जाए दीन की खातिर, और अल्लाह का इनकार करना, ये तो ज़ाहिर है मालूम ही है। वल मस्जिद हराम और मस्जिद हराम से रोक देना, मस्जिद हराम से रोकने का मतलब है कि हाजियों को हज करने ना दिया जाए, उमरा करने वालों को उमरा ना करने दिया जाए। वहाँ नमाज एक होते हैं इंतज़ामी रुकावटें, वो एक अलग चीज़ है कि मिसाल के तौर पर चोरी होने लग गई है तो आपने मस्जिद का दरवाज़ा बंद कर दिया फजर से लेकर जोहर तक, ये रोकना यहाँ मुराद नहीं है। वो रोकना मुराद है कि आप किसी को बात करने नहीं दे रहे, किसी मसलक को, किसी फिरके को, तो ये रोकना मना है। मस्जिद हराम से मुराद बैतुल्लाह है, अल्लाह का घर जो मक्का मुअज्जमा में मौजूद है। ये इंसानों के लिए अल्लाह का पहला घर है जो इब्राहीम अलैहिस्सलाम ने तामीर किया, इसको अल्लाह ताला ने मसाबा करार दिया है, क़यामुल लिन्नास करार दिया है। इन दोनों का मतलब यह है कि मसाबा का मतलब है कि जहाँ पर लोग आते जाते रहेंगे, क़यामुल लिन्नास का मतलब है कि वहाँ लोग ठहरेंगे एतकाफ़ के लिए, उम्रे के लिए, हज के लिए। तो इन सारे कामों से रोका नहीं जा सकता। इब्राहिम और इस्माईल अलैहिस्सलाम की हम पीछे ये पढ़ चुके हैं जिम्मेदारी लगाई गई थी कि वो इस घर को उमरा करने के लिए, इतकाफ करने वालों के लिए, हाजियों के लिए साफ रखेंगे, यानी वहाँ बुत वगैरह जमा नहीं होने देंगे। तो मस्जिद हराम से भी रोकते हैं, तो ये किताल हराम महीनों में जंग के मुकाबले में बड़ा जुर्म है, इसलिए तुम्हें इनके खिलाफ जंग करनी पड़ेगी। वा इखराज अहले ही मिन हो, जो इसके अहल थे उनको निकाल रहे हैं, ये हिजरत की तरफ, नबी अकरम सल्लम की हिजरत की तरफ इशारा है। जो यहाँ के बासी थे, यहाँ के रहने वाले थे, उनको भी यहाँ से निकाल दिया। तो फरमाया कि ये सारे के सारे जुर्म हराम महीनों में जंग करने के मुकाबले में ज़्यादा संगीन है, ज़्यादा बुरे हैं, इसलिए इजाज़त है तुम्हें जंग की। آگے خلاصتاً بتا دیا کہ ول فتنہ تو اکبر و من القتل، اصول یہ ہے کہ فتنہ قتل سے بڑا جرم ہے، قتال میں قتل ہوتا ہے، تو گویا یہ حکمت معلوم ہوئی کہ حرام مہینوں میں قتال سے کیوں روکا گیا ہے، کہ اس میں جان کسی کی چلی جاتی ہے، تو جان لینے سے روکنے کی وجہ سے حرام مہینوں میں قتال منع کر دیا گیا، اور اب فرمایا کہ فتنہ جو ہے وہ قتل سے زیادہ شدید ہے، فتنہ جو ہے وہ فساد کا ایک حصہ ہے، اس کے معنی آزمائش کے بھی ہوتے ہیں، لیکن قرآن مجید سارا پڑھی ہے تو آپ کو یہ اندازہ ہوگا کہ یہ اس معنی میں استعمال ہوا ہے کہ کسی کو مذہب کی وجہ سے ستایا جائے، مذہب سے روکنے کے لیے، نبی کریم صلی اللہ علیہ وسلم پر ایمان لانے کی وجہ سے لوگوں کو تنگ کیا جائے، مارا پیٹا جائے، یا ان کو روکنے کی کوشش کی جائے، تو بل فتنہ تو اکبر من القتل، ایک جگہ پہ الفتنہ تو اشد من القتل بھی آیا ہے، تو فتنہ جو ہے یعنی کسی آدمی کو یا کسی عورت کو یا کسی بچے کو ایمان قبول کرنے سے، نبی کریم صلی اللہ علیہ وسلم پر ایمان لانے سے یا مذہب کی خاطر ستایا جائے، قرآن مجید نے بتایا ہے کہ اللہ کا اپنا اصول یہ ہے کہ لا اکراہ فی الدین، کہ اللہ تعالیٰ نے خود اپنے لیے پسند نہیں کیا کہ دین زبردستی دلوں میں ڈال دیں، تو ہمیں آپ کو کیسے اجازت ہو سکتی ہے، یہ اللہ تعالیٰ نے اپنے بارے میں اصول بتایا، لا اکراہ فی الدین، ہمارے بارے میں نہیں بتایا تھا، اپنا اصول بتایا تھا کہ اگر میں چاہوں تو سب کو ایمان دلا دوں، لیکن لا اکراہ فی الدین، میں زبردستی دین نہیں دیتا، میں انبیاء بھیجتا ہوں، باتیں واضح کرتا ہوں، سوالوں کے جواب بھی دیتا ہوں، یہ جنگ تک کی نوبت بھی آ سکتی ہے، لیکن زبردستی کسی کے ساتھ نہیں کروں، کیونکہ یہ دنیا آزمائش کے لیے بنی ہے، تو اگر آزمائش لینی ہے تو پھر آزادی دینی پڑے گی، آزادی دی جائے گی تو پھر لا اکراہ فی الدین کا اصول ہوگا، تو جب اللہ تعالیٰ نے اپنے لیے یہ پسند نہیں کیا کہ وہ زبردستی دین سکھائیں یا دین سے روکیں یا کسی کو بات ماننے سے روکیں یا اس کے ستانے کی کوشش کریں، تو میں اور آپ کیسے کر سکتے ہیں، تو یہ والفتنہ تو اکبر من القتل سے اللہ تعالیٰ نے یہ بات بتا دی کہ مذہب کی بنیاد پر کسی کو ستایا نہیں جائے گا، ہمارے ہاں جتنے بھی مسالک ہیں وہ ایک دوسرے کے خلاف فتنہ پیدا کرتے رہتے ہیں، ان کے لیے آیت بہت تنبیہی مقام رکھتی ہے کہ وہ اپنے اس عمل کا جائزہ لیں، اور جتنے بھی مسالک ہیں وہ ایک دوسرے کے ساتھ امن کے ساتھ رہیں، وگرنہ خدا کی پکڑ میں آ سکتے ہیں، اب چونکہ اللہ تعالیٰ جواب یہ دے رہے ہیں کہ حرام مہینوں میں جو اجازت دے رہا ہوں جنگ کرنے کی، تو اس کے کیا کیا پہلو ہیں، وہ اللہ تعالیٰ مسلسل یعنی اتنے دلائل اکٹھے کرتی ہیں کہ کوئی اندھا آدمی بھی ہوگا تبھی کوئی انکار کرے گا، تو فرمایا اب یہ پہلی بات بتائی کہ راستہ روکتے ہیں، کفر کرتے ہیں، مسجد حرام سے روکتے ہیں، اس مسجد کے جو باسی تھے ان کو یہاں سے نکال دیا، فتنہ کر رہے ہیں، آگے فرمایا ولا یزالون یقاتلونکم حتی یردوکم عن دینکم، یہ مسلسل تمہارے ساتھ جنگیں کرتے رہیں گے یہاں تک کہ تمہیں تمہارے دین سے پھیر دیں، والفتنہ تو اکبر من القتل سے اگلا مضمون باندھ دیا کہ یہ صرف یہ نہیں کہ فتنہ پیدا کرنا ہے، یہ چاہتے ہیں جنگیں اس لیے کرنا چاہتے ہیں کہ تمہیں تمہارے دین سے پھیر دیں، تمہیں تمہارے دین سے پھیر دیں، گویا کافر بنا دیں دوبارہ، ان استطاعوا، ان کی خواہش ہے اگر یہ کر سکیں تو ایسا کر ڈالیں، اب جیسے میں نے پیچھے بتایا تھا کہ ام حسبتم والی آیت کو پیش نظر رکھنا ہے، اگلے ساری جو چیزیں پوچھی جا رہی ہیں وہ اس کے پہلو سے پوچھی جا رہی ہیں، اور ام حسبتم کا پچھلے ان سارے معاملات سے تعلق ہے جو پیچھے گزرے ہیں اور جنگیں وغیرہ بھی جو ہوئی ہیں اس کے ساتھ بھی، تو اب یہ جرائم کی فہرست بتانے کے بعد کہ تو اتنے جرائم یہ کر رہے ہیں اس لیے تمہیں اجازت ہے، اگرچہ کبیرہ گناہ ہے لیکن اتنے کبیرہ گناہوں کے ہوتے ہوئے کیا صرف اس وجہ سے ان کے خلاف جنگ نہ کی جائے کہ اللہ تعالیٰ نے ایک حکم دے رکھا ہے کہ حرام مہینے میں جنگ نہیں ہوگی، تو اللہ تعالیٰ خود اس کی اجازت دے رہے ہیں کہ ہو سکتی ہے، آگے فرمایا کہ یہ تم سے جنگ لڑتے رہیں گے یہاں تک کہ تم اپنے دین سے پھر جاؤ، وَمَن يَرْتَدِدْ مِنْكُمْ عَن دِينِهِ فَيَمُتْ وَهُوَ كَافِرٌ فَأُولَئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ، فرمایا کہ تم میں سے اگر کوئی ارتداد کرتا ان کے اس ظلم ستم کے بعد، فتنے کے بعد، اب یہ یاد رکھنا ہے پیچھے ام حسبتم کی بات ہے کہ تم نے یہ خیال کر لیا کہ مصیبتوں کے بغیر تم جنت میں چلے جاؤ گے، तो फरमा रहे हैं अल्लाह ताला कि ये तुम्हारे ऊपर किताल करेंगे, तुम्हें तंग करेंगे, फितना भी पैदा करेंगे, मस्जिद हराम से भी रोकेंगे, सब कुछ करेंगे। तो जिसने दीन से मुंह फेर लिया और फिर वो इसी हालत में मर गया कि वो काफिर हुआ, तो उसके दुनिया और आखरत के दोनों अमाल जाया चले जाएंगे। बहुत सख्त सजा है। वजह क्या है कि अल्लाह के रसूल के ये साथी हैं, दीन बिल्कुल वाजे हो चुका हुआ है, कोई इश्तबा मौजूद नहीं रहा, कोई सवाल बाकी नहीं रहा, और अल्लाह के रसूल जैसी हस्ती बीच में मौजूद है और कुरान जैसा कलाम उनके बीच में उतर रहा है। ये सारी शर्तें पूरी हो चुकी हैं, इसलिए अब कोई दीन से फिरेगा तो उसके साथ ये मामला होगा। अब सजा इतनी सख्त है, दोबारा देखिए कि जो तुम में से अपने दीन से फिर गया और फिर वो मर गया और काफिर हुआ मौत के वक्त पर, उनके आमाल दुनिया और आखिरत में जाया चले जाएंगे। अब यहाँ पर दो चार अहम मौजूआत हैं जिनको समझना ज़रूरी है, वक्त भी हो चला है, तो एक आध नुक्ता वाजे करने की कोशिश करता हूँ। पहली ये कि इर्तदाद हुआ और हालत कुफर में मौत हो गई। अगर इर्तदाद हो और आदमी तौबा कर ले तो आयत से वाजे है कि इंशाअल्लाह अल्लाह ताला की मग़फ़रत उसे हासिल होगी, लेकिन मौत के वक्त अगर वो काफिर है, मौत की हालत में कुफर की हालत में मरा है, तो फिर उसका पिछला अमान ईमान और अमल ज़ाया हो जाएंगे। इनके अमाल दुनिया और आखिरत दोनों में हब्त हो जाएंगे। हब्ते अमाल का असूल कबीरा गुनाह है कि बाज़ुकात आदमी इतना बड़ा कबीरा गुनाह कर जाता है कि सारी नेकियां ज़ाया चली जाती, सारी नेकियां ज़ाया। मैं इसको अकाउंट्स के तरीके पर समझाया करता हूँ कि मैंने नमाज पढ़ी हुई थी 5 नंबर की, नमाज रोज़ा रखा हुआ था कोई 10 नंबर का, लेकिन मैंने चुगली कर दी, तो सारे दिन मैंने 50 पॉइंट्स हासिल किए थे, चुगली करके मैंने -200 पॉइंट हासिल कर लिए, वो सारे के सारे ज़ाया चले गए। तो कबीरा गुनाह क्या करता है, सारी नेकियां जो मैंने सुबह शाम तक की होती हैं वो खा जाता है। तो अब ये इर्तदाद है, रसूल के ज़माने का इर्तदाद, वो इतना बड़ा कुफर है कि सारे ही आमाल खा जाता है। जो दूसरा नुक्ता है इसके अंदर कि दुनिया और आखिरत दोनों में आमाल जाया चले जाते हैं। अब इसके दो मानी हैं, दुनिया आखिरत में तो पता है हमें, मतलब दुनिया में आमाल जाया जाने का मतलब दो हैं। एक ये कि रसूलों के ज़माने में जो कामयाबी मिलनी होती है उससे वो महरूम रहेंगे, ठीक है, और दूसरा ये है कि बाज़ुकात जो इंसानों के खुदा ने सूरह बनी इसराइल में जो फैसला सुनाया है कि जिसने दुनिया के लिए अमाल किया उसको मैं दुनिया में अजर दे देता हूँ, इस सूरत में उनका वो अजर भी जाया चला जाता कि दुनिया में भी उनको कोई फ़ायदा नहीं होता। तो जो दुनिया की खातिर जी रहे होते हैं उनका नेकियों का अजर अल्लाह ताला दुनिया में दे देते हैं। तो ऐसे लोगों के साथ मामला ये होता है कि जो दुनिया में उनको अजर मिलना होता है वो भी छीन लिया जाता है। अभी आयत बाकी है, वक्त ऊपर हो चुका है, तो अगले जुमले का तर्जमा कर देता हूँ ताकि वाउलाई का साबुन्नारी हम फीहा खालिदून, ये जो ऐसा करने वाले लोग होंगे उनके दुनिया और आखिरत में अमाल जाया चले जाएंगे और ये जहन्नुम में जाएंगे और उसमें हमेशा हमेशा रहेंगे। वाखिर दावाना अल्हम्दुलिल्लाह।